معذرت ہے مجھے پہنچنے میں دیر ہوئی، آپ نے جتنے لمحے انتظار میں گزارے اللہ اس پر آپ کو اجر عطا فرمائے۔ نحمده ونسلم على رسوله الكريم وعلى آله وصحبه أجمعين، أما بعد فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم، قد أفلح من زكاها وقد خاب من دساها، صدق الله العلي العظيم۔ محبت کے ساتھ ایک مرتبہ درشی پڑھ لیجیے۔ مختصر سے وقت میں ان کے حوالے سے کچھ گفتگو انشاءاللہ کروں گا۔ اللہ تعالیٰ سے دعا ہے وہ مجھے حق بیان کرنے، ہم سب کو حق سن کر اس کو قبول کرنے، اس پر عمل کرنے اور اس پر قائم رہنے کی توفیق عطا فرمائے۔ بنیادی بات جس سے گفتگو کا آغاز کروں وہ یہ، انسان کو اللہ تعالی نے پیدا کیا ہے اور اس کی فطرت بھی بنائی ہے، بلکہ علماء تو یہ بتاتے ہیں کہ اللہ تعالی نے اپنی فطرت پر اس کو بنایا۔ یہ سمجھنے کے لیے بات ہے، آسان جملہ ہے کہ اللہ تعالی نے جس فطرت پر انسان کو بنایا اسی فطرت پر انسان کو رہنا چاہیے، لیکن انسان کو عقل بھی ملی ہے، شعور بھی ملا ہے، ہدایت بھی ملی ہے، یہ انسان اپنی عقل سے سچ کو جاننے کی کوشش کرنے میں کبھی کبھی غلطی کر جاتا ہے۔ دیکھیے، مجھے چائے میں چینی ڈھونڈنی ہے کہ اس میں میٹھا ہے یا نہیں، میں اسے کان میں ڈالوں گا مجھے میٹھا نہیں معلوم ہوگا، میں ناک سے سونگھنے کی کوشش کروں گا میٹھا نہیں معلوم ہوگا۔ میٹھا معلوم کرنے کا صحیح طریقہ یہ ہے کہ میں زبان پر اسے رکھوں، مجھے ذائقہ معلوم ہو جائے گا۔ جب انسان کو فطرت سلیمہ پر بنایا گیا تو اب انسان کو انسانیت جاننے کے لیے بھی وہی طریقہ اپنانا پڑے گا جس سے ہدایت ملے گی، اور جہاں ہدایت نہیں وہاں وہ لاکھ ٹھوکریں کھائے وہ ہدایت پا سکتا نہیں۔ کوئی مندر میں جا کر خدا کو ڈھونڈتا ہے، کوئی کلیسا میں جا کر ڈھونڈتا ہے، انسان کو بتایا گیا کہ رب تو تیرے اندر سمایا ہوا۔ میں آپ کے سامنے ایک حکایت بیان کرتا ہوں، سمجھانے والے ہیں مولانا روم رحمت اللہ علیہ، ان کا طریقہ بڑا پیارا ہے، وہ پہلے بیان کرتے ہیں حکایت، آپ کی زبان میں اس کو میں کہوں کہانی۔ کہانی میں انسان دلچسپی لیتا ہے، ان کا مقصد کہانی نہیں ہوتا، ان کا مقصد اس کا نتیجہ ہوتا ہے۔ فرماتے ہیں ایک جوہری تھا، جواہر کا کام کرنے والا، ہیرے جواہرات کا، اور یہ جوہری جو ہوتے ہیں، جملہ کہہ رہا ہوں سمجھیے گا، یہ اہل نظر ہوتے ہیں۔ आंख वाले होते जब जौहर को पहचानते हैं तो अंदाजा कीजिए इंसान को कितना पहचानते होंगे। तो वो अल्लाह वाले भी थे, जौहरी भी थे। सफर पर निकले, पुराने वक्तों की बात है, उस जमाने में सवारियों की ऐसी गुफ्ता नहीं थी और इतनी आसानी भी नहीं थी। तो सफर करते हुए सहरा जंगल में से भी गुजरना पड़ता था। जंगल में आपको पता है कसाब डाकू लुटेरे भी फिरते हैं। ये जा रहे थे तो एक चोर देखा उसने कि सूफी साहब है, अल्लाह वाले हैं। कितनी प्यारी बात है, अल्लाह वालों का हिलिया ही बता देता है कि अल्लाह वाले हैं। वो जा रहे थे, उसने देखा तो करीब आया, कहने लगा कहाँ जा रहे हैं? वरना बोल के शाम जा रहा हूँ। अच्छा किस लिए जा रहे हैं? तो मैं ताजिर हूँ, तिजारत करता हूँ। उसने कहा आपके पास तो कोई सामान नहीं है, कोई गठरी नहीं, कोई बक्सा नहीं, कोई संदूक नहीं। फरमाया मेरा सामान है तिजारत, मेरे पास है। अल्लाह वाले झूठ भी नहीं बोलते। उसने कहा अच्छा किस चीज की तिजारत करते हैं आप? तो मैं हीरों की जवाहरात की तिजारत करता हूँ। अच्छा आपके पास हीरे हैं? जी हैं। उसने कहा मैंने कभी देखे नहीं, मुझे दिखाएंगे आप? उन्होंने अपने जुब्बे की कोट की जेब में हाथ डाल के डिबिया निकाली, खोल के दिखाया चमकते हुए हीरे। वो चोर था, उसने सोचा कि मैं छोटे मोटे लोगों को लूटता हूँ, ये डिबिया मेरे हाथ आ जाए तो मेरा तो काम बन जाएगा। कहने लगा एक तबाह से मैं भी मुल्के शाम जा रहा हूँ। उसने जाना नहीं था, उसका कोई मकसद नहीं था सफर का, लेकिन हीरे देखकर उसकी नीयत बदल गई। यहां से ये भी पता चला बहुत से लोग आज तक चमक दमक में ही खोए हुए हैं, उनकी सोच ही इतनी है, वो चमक के पीछे भागते। हजरत साहब ने फरमाया तुम्हारी तबीयत और है, मिजाज और है। मैं और मिजाज का हूँ। तो सफर तो ऐसे लोगों के साथ करना चाहिए जिनसे तबीयत मिलती हो। ये जुमला भी शायद आप समझ गए, हर एक के साथ नहीं लगा जाता। जहाँ कुछ मिलता है, कुछ संगत होती है, उन्हीं का साथ दिया जाता है। उसने कहा नहीं जी आपके पास कीमती सामान है और एक ग्यारह होते हैं, फिर इसकी हिफाजत भी जरूरी है, जंगल का सफर है, फायदा होगा। पर मेरा अल्लाह मुहाफिज है, मेरा भरोसा उसी पर है। उसने कहा नहीं जी जरूरी है। पर मैं अच्छा तुम्हारी मर्जी, पहचान तो वो गए थे। सफर करते हुए जब शाम हुई तो उन बुजुर्गों ने फरमाया कि मुसलसल सफर करेंगे रात में तो खतरा है, जंगल है, जानवर है, सौ बातें हैं, तो ऐसा करते हैं रात कहीं प्याम करते हैं, ठहर जाते हैं, सुबह फिर सफर जारी रखेंगे। उसने कहा बिल्कुल ठीक। फरमाया अब ये भी है कि हम दोनों सो जाएंगे, गाफिल हो जाएंगे तो फिर हिफाजत नहीं होगी, क्योंकि गफलत में हिफाजत दीन का मामला हो, दुनिया का मामला हो, गाफिल हो जाए तो हिफाजत नहीं होती। बहुत अच्छा। पर मैं ऐसा करो आधी रात तुम सोवो, आधी रात मैं सोता हूँ, ये बताओ कि तुम्हें कब नींद आती? उसने कहा जरा देर से आती है। पर मैं पहली रात तुम जाग लो, पिछली रात मैं जाग लूंगा। उसने कहा बहुत अच्छा। कमरा ढूंढा कहीं किसी मस्जिद में गुजरा वगैरह, पर मैं फिर तुम जरा अपना सर्वेंट कर लो, मैं नमाज पढ़ लू, कुछ थोड़ा सा वजीफा कर लू, फिर मैं सो जाऊंगा, तुम जागना, जब तुम्हें नींद आने लगेगी मुझे जगा देना, मैं उठ जाऊंगा तुम सो जाना। उसने अपना कोट उतारा, सियालकोट वालों को बता रहा हूं, अपना कोट उतारा, खूंटी से लटका दिया, और बाहर चला गया। हजरत साहब ने अपनी जेब से डबिया निकाली, उसकी जेब में डाल नमाज शुरू कर दी। नमाज के दौरान वो आ गया, फरमा आ गए। उसने कही फरमा तुम जाको, मैं सोता हूँ। बड़े सुकून से सो गए। जिनका यकीन पुख्ता होता है उन्हें परेशानी नहीं होती। ईमान मजबूत हो तो कभी घबराते नहीं। 313 हो, 2 घोड़े हो, 8 तलवारें हो, 6 जरहे हो, मगर ईमान मजबूत होता है तो घबराहट नहीं होती। घर में कुछ भी रखता हो, आयतल कुर्सी पढ़ के सो जाता है, उसे घबराहट नहीं होती। आराम फरमाने लगे जब उसे महसूस हो गया कि ये अब गहरी नींद में चले गए, तो वो अपने इरादे से उठा। उसका मकसद तो डबिया हासिल करना था, सफर करना नहीं था। पहले तो हजरत साहब का जुब्बा टटोला, देखा तो जेबें खाली। कहने लगा जरूर तकिए के सराहाने के नीचे रख के सोए होंगे, लेकिन ये भी एहसास था कि मैंने आराम से पार करना है। चोर जब अपनी चोरी में इतनी एहतियात करता है, सामान वाले को कितनी एहतियात करनी चाहिए। सोचते जाइए, मैं जुमले कह रहा हूँ, तफसील में नहीं जाऊंगा। वो चोर है, वो अपने फन में अपना कमाल दिखाना चाहता है। तो जो अमीन है उसको कितना कमाल दिखाना चाहिए। उसने बड़े तरीके से जो भी अपनी कार्रवाई, बड़े मेहनत करनी पड़ी, उसको पसीने छूट गए। तकिए के नीचे, बिस्तर के नीचे ढूंढने में बड़े एहतियात से, बड़ी मेहनत से ढूंढता रहा, मगर डबिया उसको न मिली। इतने में हजरत साहब बेदार हो गए। फरमाया तुम भाई नींद आ रही है? उसने कहा जी बहुत आ रही है। फरमाया तुम आराम करो, मैं जाता हूँ। वो लेट गया, आपने वजू फरमाया, मुसल्ले पे तहज्जुद शुरू कर दी। जब वो सो गया, उसकी जेब से डबिया निकालकर अपनी जेब में डाल दी। सुबह हुई, उसको उठाया, चलो भाई चले सफर शुरू करें। उसने कहा हजरत जी डबिया है? फरमाया है। कहाँ है? जेब से निकाल के दिखाई। बड़ा हैरान कि सारी रात में ढूंढता रहा, रात को ये डबिया कहाँ चली गई थी? मैंने बड़ी कोशिश की। इससे पता चला कि चोरों को कभी भी राज नहीं देना चाहिए। समझ गए होंगे आप? जो ना अहल हों उनको काम की बातें मियां मोहम्मद बख्श साहब की फरमाती है, खासा दीगर नामा नहीं मुनासिब गर्मी, मिट्टी खीर पका मोहम्मद कुत्ते आगे गर्मी। मीठी खीर के बारे में आपको कुत्ता नहीं बताएगा, कोई अहल ही बता सकता। सफर रहा अगली रात, फिर वही मामला। उसने समझा जरूर जमीन खोद के दबा देते हैं। अगले दिन उसने कमरे की सारी जमीन खोद डाली, मगर डबिया उसके हाथ। तीसरी रात उसने फिर सोचा कि इर्द गिर्द कहीं कुछ करते होंगे। बस तीन रातें उसने मेहनत की, डबिया उसके हाथ न आई। चौथे दिन सुबह सफर पूरा हो गया। हजरत साहब ने फरमा दिया तुम अपने लोगों के पास जाओ, मैं अपने ताजरों के पास जाऊंगा। शहर आ गया है, तुम्हारा बहुत शुक्रिया, तुमने साथ दिया। चोर भी हो तो उसका भी शुक्रिया, गैर भी हो तो उसका शुक्रिया। उसने कहा हजरत जी बड़ी मेहरबानी, मैंने आपसे बहुत कुछ सीखा है, ना भी सीखा हो तो कहना पड़ जाता है। बहुत कुछ सीखा है, एक बात बता दीजिए, जब रात को मेरी ड्यूटी होती थी जागने की, ये डबिया कहाँ होती? चोर अपनी हरकत से, अपनी फितरत से बाज नहीं आता। मैं नाम नहीं लूंगा, उनका काम वही है जो कर रहे हैं। हमें सोचना है कि हम किस तरह हिफाजत करें। हजरत ने फरमाया डबिया तुमसे करीब होती थी तुम दरिया से दूर होते हो। कहा मैं समझा नहीं। फरमाया तुम कोट उतार के लटका जाते थे, मैं तुम्हारी जेब में डाल देता था, तुम इधर उधर ढूंढते रहे, तुम्हें कभी ख्याल भी नहीं आया कि ये तुम्हारे अपने पास है। कभी अपने अंदर तो झांका होता। और अरुण ये कहानी लिख के फरमाते हैं, अल्लाह ताला फरमाता है मैं सातों आसमानों में नहीं समा सकता, सातों जमीनों में नहीं समा सकता, समाना चाहूं तो अपने बंदे के दिल में समा जाऊं। कुरान कहता है वहुवा मअकुम अय्यमा कुंतुम, तुम जहां कहीं हो वो तुम्हारे साथ है। कुरान कहता है वनहनु अक़रबु इलैहि मिन हब्लिल वरीद, वो तुम्हारी शय रग से ज्यादा तुम्हारे करीब है। ऐ ढूंढने वाले कभी अपने अंदर की झांक। शहर इकबाल वालों को अल्लामा इकबाल का ही वो मिसरा सुनाऊं कि अपने मन में डूब कर बाजा सुला दे जिंदगी, अगर मेरा नहीं बनता नफर अपना तो बनता। इंसान का नफ्स पहले आइए मैं समझाऊं, ढूंढने वाले जो इधर इधर ढूंढ रहे हैं जरा अपने अंदर झांको, तुम्हारा अंदर तुम्हें बताएगा तुम्हारा रब कहां है। और दूसरी बात ये कि सच कुवत सब कुछ तुम्हारे पास है, सच ईमान है, कुवत तुम्हारा वो जज्बा जो ईमान की वजह से तुम में आता है वो तुम्हारे पास है। तुम अपनी कुवत हथियारों में ना ढूंढो, अपने ईमान में ढूंढो। आइए जरा इस मौजू को थोड़ा सा और फैला दू। इंसान उलमा बैठे हैं, मैं गलती करूं तो मेरी इस्लाह फरमा दे। ये कहते हैं तीन लफ्ज हैं इंसान का लफ्ज, कुरान का मौजू ही इंसान है। इस कुरान ने लफ्ज इंसान को सिर्फ बयान नहीं किया बल्कि समझाया भी है। और ये इंसानी मुआशरा ह्यूमन सोसाइटी, इसमें हमें वो कुछ रहनुमाई दी है कि अगर उसके 10% पर भी अमल कर लें तो ये दुनिया वाकई इंसानी सोसाइटी बन जाए, जो आज एक जानवरों का जंगल बना हुआ है। इसमें तीन लफ्ज बताए गए, आनसा अनसा नसिया। ये पहचानता है, मानूस होता है, भूल जाता है। जरा इस लफ्ज पे गौर कीजिए, पहचानता है, मानूस होता है, ताल्लुक पैदा होता है, भूल जाता है। जरा अब मियां साहब का वो मिसरा याद कीजिए, जिन्ना बाजों पन्ने सी लंग दे तो शकला याद न रही। जरा सोचिए, तसव्वुर कीजिए जरा कि एक इंसान आपने इस पाकिस्तान में जब आए थे इंसानी सोसाइटी को देखा था, 55-56 साल गुजर गए, आज भी इंसानी सोसाइटी को देख रहे हैं। क्या कुछ हुआ, कितनी चीजों को पहचाना, कितनों से ताल्लुक जोड़ा, कितनों को भूल गए। जरा सोचिए। अब मैं आपको तसव्वुफ की तरफ ले चलता हूँ। हजरत राबिया बसरी रजी अल्लाह तआला अन्हा के हवाले से बड़ा मशहूर वाकया कि कब्र में तशरीफ ले गई, बाद में किसी ने ख्वाब में देखा, बयान किया। तो हम ख्वाब पर ईमान नहीं रखते कि ख्वाब भी सब कुछ है, मकसद है असल जो उससे सबक मिला। कि सवाल हुए, अम्मा जी आपसे जी हुए क्या हुआ? फरिश्ते आए, उन्होंने पूछा मर रब को कि तेरा रब कौन है? तो मैंने कहा फरिश्तों कहां से आए हो? जी आसमानों से, बुलंदी से आए हैं। तो तुम इतनी ऊपर से आए, इतना नीचे तुम्हें खुदा नहीं भूला, मैं एक दस जमीन के नीचे जाके भूल जाऊंगी? भाई साहब ने जो पैगाम दिया वो ये कि जिसे मैंने जमीन पर नहीं बुलाया जमीन के पेट में कैसे भूल जाऊं? जाओ उससे بندی کہتا ہے، میں تو اسے اپنا رب پکارتی رہی، اب ہمیں پیغام کیا ملا کہ فرشتے آسمان سے زمین پر آ جائیں، رب کو نہیں بھولتے، جو رب کو زمین پر یاد کرتے ہیں وہ زمین کے پیٹ میں جا کر نہیں بھولتے، ہم کیوں بھولے ہوئے ہیں؟ اے انسان، تجھے پہچاننا تھا تو رب کو پہچانتا، تو اپنے آپ کو پہچانتا، من عرف نفسہ فقد عرف ربہ، کہ جو اپنے آپ کو پہچان لے وہ رب کو پہچان لیتا ہے، تو صرف اتنا ہی غور کر لیتا کہ تیرے سر پر بال کس نے اگائے ہیں، یہ انگوٹھے کا نقش لگوایا جاتا ہے، تھم امپریشن جو دستخط کرے یا نہ کرے کہتے ہیں، ایک انسان کے انگوٹھے کا نقش دوسرے سے نہیں ملتا، تو یہ نقش لگوانے والے آج تک کیوں نہیں پہچان سکے کہ یہ نقش بنایا کس نے؟ پوچھنے والے سے کسی نے پوچھا کہ تم خدا کو مانتے ہو؟ بات بڑی چھوٹی ہے مگر سمجھنے کے لیے، جس کی جتنی سوچ ہوتی ہے وہ اتنا ہی جواب دیتا ہے، فکر ہر کس فقط رہی متیوس، کسی سے پوچھا، وہ اونٹ لے کر جا رہا تھا، کہ تم خدا کو مانتے ہو؟ اس نے کہا جی ہاں مانتا ہوں، کیسے مانتے ہو، کیا دلیل ہے؟ اس نے کہا میرے اونٹ کے پیٹ میں مینگنیاں تو بناتا ہے، سوچ اتنی تھی نا، لیکن جواب کیسا دیا؟ تو آج انسان کو انسانیت کی ضرورت پڑ گئی ہے، انسان کو انسانیت کی ضرورت، اب نہیں سمجھے، اس کو ضرورت نہیں پڑنی چاہیے تھی، کیونکہ انسان تھا، جس کا جو جوہر ہو وہ اس کے پاس ہونا چاہیے، اسے مانگنا نہیں چاہیے، آج قرآن موجود، حدیث موجود، مگر ہمیں پالیسیوں کی ضرورت پڑ گئی ہے، سوچیں ہم ذرا، انسان کو انسانیت کی ضرورت پڑ گئی ہے، تو انسان وہ انسانیت ڈھونڈ رہا ہے، مگر افسوس ڈھونڈ ان میں رہا ہے جن میں انسانیت نہیں ہے، میرے دوستوں اور بزرگوں، مجھے یہ بتاؤ کہ کیا ہماری پہنچ، ہماری اپروچ، ہماری رسائی اسلام تک ہونی چاہیے یا اسلام آباد تک ہونی چاہیے؟ ہمیں اللہ کو پہچاننا چاہیے یا اللہ کی اس مخلوق کی طرف دیکھنا چاہیے جسے ابھی تک خدا کا پتہ نہیں چلا؟ یہ انسانیت گوشت پوست کا نام نہیں ہے، محض شکل و صورت کا نام نہیں ہے، چار اور ڈھال کی ایک حالت کا نام نہیں ہے، انسانیت تو اس بات کا نام ہے کہ انسان اپنے رب کو پہچان کر اس کی رضا کا مجسمہ بن جائے، اس کا بولنا ہو تو رب کی رضا کے مطابق، اس کا چلنا ہو تو رب کی رضا کے مطابق، اس کا ہر کام، اس کی ہر ادا بنانے والے کی رضا کے مطابق ہو جائے، تو پھر ایسے انسان کے لیے اللہ فرماتا ہے قد افلح من زکاها، بے شک کامیاب وہ ہوا جس نے پاکیزگی حاصل کر لی، وقد خاب من دساها، اور خراب کون ہوتا ہے جو پاکیزگی کے بجائے اپنے آپ کو کہیں نہ کہیں ایسی جگہ دسا دیتا ہے جہاں اس کے ساتھ پاکیزگی کا تصور نہیں ہوتا، میں اور آپ خواہشات کے بندے بنے، میں اور آپ اپنی کسی بھی نفس کی ایسی بات کو یا ایسے تقاضے کو اپنا کر چل رہے ہیں، کسی کی سوچ یہ ہے کہ میری کمائی زیادہ ہو جائے، کسی کی سوچ میرا نام زیادہ ہو جائے، کسی کی سوچ مجھے پہچاننے والے زیادہ ہو جائے، تو ہم تو جزیات پہ ہیں، جبکہ ہمیں پہلا خطاب کیا ملا تھا انسان اول کو، وَعَلَّمَ آدَمَ الْأَسْمَاءَ كُلَّهَا، انہیں تمام چیزوں کے نام احکام سکھائے گئے تھے. تفسیر روح البیان میں علامہ اسماعیل حقی فرماتے ہیں حضرت آدم علیہ السلام 7,00,000 زبانیں جانتے تھے. حضرت یوسف علیہ السلام کے بارے میں روایتوں میں ان کے بارے میں کتنی زبانیں جانتے تھے. پھر انہوں نے کہاں کہاں کیا کیا چیزیں بتائی. اگر اس کی تفصیل میں جاؤں میں آپ کو صرف نبیوں کی ہی شان بتاؤں تو آئیے ذرا ایک جھلک. مجھے یہ بتائیے قوت سماعت آپ کے پاس بھی ہے نبی کے پاس بھی ہے. آپ بھی انسان نبی بھی انسان, کیا سننا برابر ہے؟ قوت باصرہ دیکھنے کی قوت میرے پاس آپ کے پاس بھی ہے نبی کے پاس بھی ہے, کیا برابر ہے؟ نہیں. اب میں ان باتوں کو دوسرے رخ سے بھی پیش کروں. یہی آنکھ یہی کان جانوروں کے پاس بھی ہے, تو پھر اس میں انسان کا کیا کمال ہے؟ انسان کی کیا خصوصیت ہے کہ آنکھ جانور کے پاس بھی, آنکھ پرندے کے پاس بھی, آنکھ مچھلیوں کے پاس بھی, ان کے پاس بھی ہے, انسان کے پاس بھی ہے, کیا کمال ہو گیا؟ بلکہ آپ مچھلی کو اگر دیکھیں گے, آپ جانور کو دیکھیں گے, اس کی آنکھ میں کوئی نہ کوئی ایسی بات ضرور ہوگی جس کو کتاب الحیوان میں بیان کیا گیا ہوگا. علامہ کمال الدین دمیری نے ہدہد کے بارے میں, دوسرے جانوروں کے بارے میں جو تفسیر لکھی ہے کہ ہدہد نے حضرت سلیمان علیہ السلام کو جب انٹرویو دیا تو کہا کہ مجھ میں یہ کمال ہے کہ میں جب پرواز کرتا ہوں تو زمین کے اندر پانی کہاں ہوتا ہے میں دیکھ لیتا ہوں. سینکڑوں فٹ کی بلندی پر پرواز کرنے والا پرندہ آنکھ رکھتا ہے. اے انسان تو بھی آنکھ رکھتا ہے, مگر انسان برابر نہیں ہے مجھے اور آپ کو. اس روشنی کی وجہ سے ہو سکتا ہے آپ کی آنکھوں کی طرف ہو تو دوسرے چہرے نمایاں نظر نہیں آئیں گے, مگر وہ بھی انسان ہے کہ مسجد نبوی کے ممبر پر کھڑا ہوا خطبہ ارشاد فرما رہا ہے اور ساتھ میں کہہ رہا ہے یا ساری تو الجبل. دیواریں پردہ نہیں بن رہی. جس پہاڑ کے پیچھے حضرت ساریہ نہاون کا علاقہ فتح کرنے گئے وہ ان کو دیکھ رہے ہیں, ان کی حالت پر بھی نظر ہے. جن کے غلاموں کی یہ شان ہے ان کے آقا کی یہ قوت. اس میں ہم ولی کی صحابی کی برابری نہیں کر سکتے تو نبی کی برابری کیسے کریں گے؟ وہ تو فرماتے انی رأیت الحوض, میں یہاں بیٹھے بیٹھے حوض کوثر کو دیکھ رہا ہوں. وہ بھی انسان ہے نا. اب وہ لوگ ذرا سوچ لیں جو کہتے ہیں نبی بھی بشر ہم بھی بشر, ذرا سوچ لیں اور کریں اس بات پر کیا تقابل ہو سکتا ہے, کیا برابری ہو سکتی ہے؟ اے انسان تجھے نبی پاک صلی اللہ علیہ وسلم نے بتا دیا اپنے عمل سے اپنی سیرت سے کہ انسانیت کیا ہوتی ہے. دشمن کے لیے چادر بچھاتے ہیں, کانٹے بچھانے والوں کے لیے پھول سجاتے ہیں. ذرا توجہ, یہاں ایک مسئلہ بیان کر دوں, بات آئی ہے آپ کے ذہنوں میں رہے یہ بات. کچھ لوگ کہتے ہیں کہ ہمارے نبی نے دشمنوں کو معاف کیا, انہوں نے گالیاں دینے والوں کو دعائیں دی, پتھر برسانے والوں پر پھول نچھاور کیے, تو ہمیں بھی چاہیے کہ ہم نبی کے دشمنوں کو اسی طرح معاف کر دیں. سنیں, یہ میرا اور آپ کا اختیار نہیں ہے. कि हम अपने दुश्मन के लिए चादर बिछा सकते हैं, हम अपने दुश्मन को गालियां देने पर दुआएं दे सकते हैं, लेकिन जो हमारे नबी का दुश्मन होगा उसको हम माफ नहीं कर सकते। और ये भी सुन लीजिए मुझसे कि मेरे नबी का दुश्मन सिर्फ उनका दुश्मन नहीं, पूरी इंसानियत का दुश्मन है। तो एक शख्स के मुजरिम को माफ किया जा सकता है, पूरी मिल्लत के मुजरिम को माफ नहीं किया जा सकता, क्योंकि मेरा नबी पूरे कायनात आलमीन के लिए आए, अल्लाह ने उनको नमूना बनाकर भेजा, तो जो उन पर उंगली उठाता है वो उंगली माफ करने के काबिल नहीं, साथ देने के लायक है। अल्लाह के लिए जब हम बात करें तो हम कुरान को जब भी पढ़ते हैं, कुरान सिर्फ ये नहीं बताता कि ऐ इंसान तुझे हमने पानी की एक बूंद से पैदा किया, गोश्त का लोथड़ा बनाया, हड्डियां बनाई उन पर गोश्त चढ़ाया फिर एक शक्ल दी, सिर्फ यही नहीं बताता बल्कि कुरान ये भी बताता है वला तस्तरम ना बनी आदम, सिर्फ कुरान ये भी बताता है कि हमने बनी आदम को इज्जत वाला बनाया, ये भी बताता है कि उसको अहसन तकवीम पर बनाया, ये भी बताता है। फिर आगे बढ़कर कुरान ये भी बताता है कि इंसान कौन है और कौन इंसान नहीं है। याद रहे मैंने पहले बात कर दी कि शक्ल और सूरत या गोश्त पोस्ट का नाम इंसान नहीं, फिर कुरान ये भी बताता है उलाइका कल अनआम बल हुम अदल, ये जो शक्ल सूरत के इंसान नजर आते हैं ईमान वाले नहीं, तो फिर ये जानवरों जैसे हैं बल्कि उनसे भी ज्यादा गुमराह है। मजमून समय तो फैलाऊंगा तो बहुत फैल जाएगा। पता चला इंसानियत जहां अच्छे अखलाक का नाम है, जहां अखलाक में खूबियों का नाम है, जहां इंसानियत अमन का नाम है, वहां इंसानियत की बुनियाद क्या है कि उसको ईमान से मुशर्रफ होना चाहिए। ये किसी जनरल का नाम नहीं है, मैं मुशर्रफ का लफ्ज कह रहा हूं मानन, कि इंसान को ईमान वाला होना चाहिए। और फिर ईमान में भी दर्जे हैं, आम लोगों का ईमान, खास लोगों का ईमान, फिर खासुल खास लोगों का ईमान। मैं इसकी भी तफसील में नहीं जाता, सिर्फ एक बात सुनाता हूं, दावा हम सब करते हैं। आइए फिर मौलाना रूमी का दरवाजा खटखटाते। मौलाना रूम फरमाते एक शख्स जा रहा था, सफर करते हुए बस्ती के किनारे कुआं आ गया, पानी भरने के लिए लोग जमा होते, लड़कियां बालियां भी जमा होती, अब घरों में पाइपलाइन है पहले नहीं थी। एक लड़की को उसने देखा, चूंकि मुद्दत के बाद देखा था, दूर रहा सफर में रहा, लड़की को देखा, देखता रह गया। मैं बहुत अच्छी जबान इस्तेमाल करने की कोशिश करूंगा ताकि कहीं आपका जहन इधर उधर भटकने ना पाए। ये बयान में भी होता है, कुछ लोग बयान इस तरह करते हैं नहीं भी जाना होता जहन चला जाता है। लड़की को देखा, देखता रह गया। लड़की किसी कॉलेज की पढ़ी हुई नहीं थी, किसी यूनिवर्सिटी में नहीं गई थी, कुरान पढ़ा हुआ था, किसी न किसी मदरसे से उसने भी कुछ न कुछ सीखा था। कहने लगी, ए मुसाफिर तूने नजरें मुझ पर जमाई हैं, क्या हो गया है तुझे? वो कहने लगा, मैंने तुझ जैसी खूबसूरत कोई नहीं देखी। लड़की ने यकीन नहीं किया, तवज्जो, लड़की ने यकीन, अनजाने पर यकीन नहीं किया जाता। पैगाम पहुंचा, अनजान जिसको न जानते हो उसकी बात पर यकीन नहीं किया जाता। पैगाम है अगर पहुंच गया तो पहले पहचानो है कौन रहा। नबी पाक फरमाते फकत लबिस्तु फीकुम उमरन मिन कब्लिही मैंने तुम्हें अपनी एक उम्र गुजारी है अकल नहीं करते हो। पहले पहचान लो जो मखलूक के मामले में गलत नहीं कहता खालिक के मामले में कैसे गलत
कहता।
लड़की ने कहा क्या वाकई तूने मुझ जैसी खूबसूरत नहीं देखी। उसने कहा बिल्कुल नहीं देखी मैं फिदा हो गया हूं तुझ पर। लड़की ने पानी भरा अपने घर की तरफ चली वो पीछे हो लिया। उसने कहा अब मेरा पीछा क्यों कर रहा है देखना था देख लिया अपनी राह तेरा काम इतना ही था। उसने कहा नहीं इतना नहीं मैं अब तेरे बगैर रह नहीं सकता मुझे तुझसे बालिगाना मोहब्बत हो गई है मैं अब तेरे बगैर जिंदगी का तसव्वुर नहीं करता सिर्फ एक झलक देखने पर सिर्फ भक्ति तासर पर इतना बड़ा दावा। पहले जान तो लो पहचान तो लो दावा पहले ही कर दिया। उसने कहा अच्छा अब जरा तवज्जो से सुनिएगा नौजवान खास तौर पर। उसने कहा वाकई मेरे बगैर नहीं जा सकता। उसने कहा नहीं वो सामने देख वो मेरी छोटी बहन आ रही है वो मुझसे ज्यादा खूबसूरत है। उसने उधर देखना शुरू कर दिया। लड़की ने थप्पड़ मारा तेरा दावा कहां गया मैंने दावे कर रहा था तूने तो कहा था कि तेरे बगैर रह नहीं सकता। मैंने कहा वो ज्यादा खूबसूरत है। उधर तकने लग गया तो पता चल गया कि तेरे दावे में कोई भी मजबूती पुख्तगी बुनियाद इशारा किया है अगर समझ आ गया। इधर उधर तकने वालों पहले पहचान तो लो कुछ जान तो लो उन पर इंसाफ करने वालों जरा उनकी नीयत तो मालूम कर लो। घर बात भी कर लेना। मौलाना रूम रहमतुल्लाह अलैह फरमाते हैं अब जरा एक रुख जरा बुलंदी का ये बहुत छोटी बात थी समझने के लिए जरा ऊंचा देखिए। अल्लाह ताला अपने हबीबे करीम सल्लल्लाहु अलैहि वसल्लम को अपने कुर्ब खास में बुलाकर फरमाता आवाजें आ रही हैं काला की मा यख्तसिम अल-मलाए आला ए मेरे हबीब के फरिश्ते मलाए आला किस बात में लड़ रहे हैं आवाजें आ रही थी। सरकार आगे से तवज्जो करके कान नहीं लगाते अर्ज करते हैं या अल्लाह तुझे देखने आया हूं इनकी बातें सुनने नहीं आया। मुझे और आपको किधर देखना चाहिए था हमने तवज्जो किधर कर ली है। ये ईमान के दर्जे हैं। हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं मैंने जिस किसी पर अपनी नबूवत को पेश किया उसने कोई न कोई सवाल जरूर किया कोई न कोई दलील जरूर मांगी। अबू बकर से मैंने कहा मैं नबी हूं उन्होंने कहा मैं मानता दर्जे हैं। इसीलिए फरमा दिया अबू बकर को फजीलत नमाज रोजों की कसरत से नहीं बल्कि इसके दिल की एक हालत की वजह से और वो हालत क्या है वो समझी जा सकती है कि उनका दिल धड़कता था तो नबी पाक के लिए धड़कता। अब आप इंसानियत को पहचानिए। आइए तारीख के हवाले से भी इंसान को देखें। एक इंसान वो था जो स्टोन एज पत्थर के जमाने का इंसान कहलाता है। आज कहते हैं लोग कि स्टोन एज की बातें करते हैं मुल्लाइज्म नहीं चलेगा। ये सोचने वाले अपने जहनों को खोलते क्यों नहीं हैं? किसने पत्ते डाले हुए हैं? कुरान कहता है अफला यतदब्बरून अल कुरान हम आला
अपना पात्र तुमने ताले लगाए हुए, खोलो जरा देखो।
अरे स्टोन एज में अगर कोई था तो तुमसे बेहतर था, तुमसे। मुझे बताएं सेवन वंडर्स ऑफ द वर्ल्ड, अजायबात आलम, जो सात अजायबात मशहूर है, हैंगिंग गार्डन ऑफ बेंगाम, कि जो फजा में उन्होंने बागीचा बनाया था बगैर सुतूनों के, कबले मसीह हजरत ईसा अलैहि सलाम से पहले की बात, आज का इंसान क्यों नहीं बना लेता।
पिरामिड ऑफ इजिप्ट,
वो साठ साठ टन वजनी पत्थर जो एक खास हैयत पर तराशे गए, करीब में दरख्त भी नहीं है कि अगर कहीं दूर से लाए गए तो उनको दरख्तों पर चला के लाया गया। कैसे लाए गए, वहां तो ऐसे पत्थर नहीं है। 2500 साल से ज्यादा का अरसा गुजर गया, धूप पड़ी, बारिश पड़ी, उस पर क्या क्या पड़ा, उनकी शक्ल नहीं बदली, वो भी तो इंसान थे। तारीख की बात कर रहा हूं, नहीं नहीं करीब आ जाइए, 450 साल पुरानी बात कीजिए, ताजमहल बनाने वाले भी तो इंसान थे। आला हजरत फाजिल बरेली के खानदान के लोग थे जिन्होंने ताजमहल बनाया है, इस लिहाज से भी उनको पहचाने। तो उनका काम हमेशा से तमीरी रहा है, वो दीन के बाप में हो या दुनिया के बाप में हो, इस लिहाज से भी आपको एक रुख दे रहा हूं। ये तमीर आज क्यों नहीं बन जाती, मैं पूछना चाहता हूं, वो भी तो इंसान थे। सलाहुद्दीन अय्यूबी, वो भी इंसान, इमाम गजाली, वो भी। तो दूर की बातें नहीं कर रहा,
अब करीब के दौर में आ जाए तो अपने शहर में ही देख लीजिए, मौलाना अब्दुल हकीम सियालकोटी का नाम आपको याद है,
वो भी तो इंसान थे। अब तारीख को देख लीजिए, जितने भी उलमा मुजाहिद बड़े बड़े लोग, ये घड़ी किसने बनाई थी? आज से 400 वर्ष पहले मुझे यूरोप की एक लाइब्रेरी का पता बता दीजिए। हजरत साहिबजादा हामिद रजा साहब, अल्लाह इनको और इज्जत अता फरमाए, मैं इनसे कहूंगा कि कश्मीर की हुकूमत में वजारत भी रखते हैं, वहां आज तक शाह हमदान का बदल क्यों नहीं आया?
माशाल्लाह,
तो कश्मीरी उनका बदल आज तक क्यों नहीं दे सका? जब वो बादशाह के दरबार में आए थे, वो जो ईसाई हाकिम जो मुसलमानों से मुतालिबा कर रहा था कि अगर तुम मुसलमान हो तो मुर्दों को जिंदा करके दिखाओ, तो हजरत सैयद अमीर कबीर हमदानी, जिनको मैंने शाह हमदान पुकारा है, वो उसके दरबार में अचानक आए थे, पर मैं बोल किस मुर्दे को जिंदा करो। उस कश्मीर को उन्होंने ही मुसलमान बनाया। अब तसव्वुफ की दुनिया में देखें तो वहां भी इंसान, तारीख की दुनिया में। मैंने आपसे कहा 400 वर्ष पहले मुझे यूरोप में किसी एक लाइब्रेरी का पता दीजिए, आप लोग खामोश हैं, हो सकता है कोई आप किताबें खोलें तो आपको टोटल मालूमात जो मिलेगी, 250 वर्ष पहले यूरोप की एक लाइब्रेरी में 3000 भी किताबें नहीं थी, और उस वक्त मुसलमानों की एक एक लाइब्रेरी में 30 लाख से ज्यादा किताबें थी। सुन रहे हैं आप? इंसानियत खो देने वालों, पहचानो अपने आप को, कहां गुम हो गए? ये शराब, ये दुनिया, ये तुम्हारे लिए थी, तुम इसके लिए नहीं थे, तुमने अपने आप को खो दिया। इसीलिए मेरे नबी पाक सल्लल्लाहु अलैहि वसल्लम का इरशाद बुखारी शरीफ में मौजूद कि मुझे अपनी उम्मत से शिर्क का खौफ नहीं। ये मेरे नबी का इरशाद है, दो जगह बुखारी शरीफ में, मुझे अपनी उम्मत से शिर्क का खौफ। जो मुफ्तियान शिर्क कहलाते हैं, जो बात बात पर शिर्क का फतवा देते हैं, इन्हें आज तक शिर्क की तारीफ ही मालूम नहीं हुई। ये अगर जान लेते तो फतवा ना देते।
انہیں عشق بھی شرک لگتا ہے، انہیں محبت بھی بدعت لگتی ہے، یہ نہیں جان پائے آج تک. سن لیجئے، یہ فتوا دینے والے مفتیان شرک ذرا پہچانے کس بات پر لوگوں کو یہ ایمان سے دور کر رہے ہیں. میرا نبی وہ ہے جو خود فرما رہا ہے جس سے محبت ایمان کی جان ہے، جس کا عشق ایمان کا اساس ہے. اعلی حضرت اسی لیے فرماتے ہیں لحد میں عشق رکے شاہ کا دام لے کے چلے، اندھیری رات سنی تھی چراغ لے کے چلے. اس چراغ کو شرک کہنا چاہتے ہیں؟ حضور فرما رہے ہیں مجھے اپنی ہمت سے شرک کا خوف نہیں. ہاں ایک بات کا اندیشہ ہے، خوف اس بات کا ہے کہ میری امت دنیا کو پسند کرنے لگ جائے گی. انسان وہی انسان کہلائے گا جو خطرے سے خدشے سے آگاہ ہو کر اپنے آپ کو سنبھال لے. میں پھر مولانا روم پر آتا ہوں. فرماتے ہیں ایک تالاب تھا، اس میں تین مچھلیاں تھیں. دریا سے نکلا ہوا تھا تالاب میں تین مچھلیاں. ادھر جال لے کر شکاری آ گئے، جال لے کر رنگ بدلتے رہتے ہیں، ان کے انداز بدلتے رہتے، شکاری آ گئے. ایک مچھلی نے خطرہ بھانپ لیا، فوراً دریا میں چھلانگ لگا دی، محفوظ ہو گئی. ادھر جال پھینکا، دوسری نے کوشش کر کے اپنے آپ کو، تیسری کہہ رہی خیر. صحیح جواب دیا آپ نے، یہی معاملہ ہے. صحیح جملہ تھا، کوئی بات نہیں، دیکھی ہے. یہی اس نے بھی کہا، سمجھ لیجئے وہ شکار ہو گئی. اب آپ سوچئے اسی جملے کو دہرائیں گے. بس یہی پیغام آج کا لیتے جائیے، کوئی گل نہیں، نہیں کہنا کوئی گل ہے، کوئی بات ہے. ہم نے اپنے آپ کو کہیں کھو دیا ہے. آئیے ہم سب مل کے ڈھونڈیں، اور کہاں ڈھونڈیں؟ رب کے کلام میں ڈھونڈیں، نبی کے ارشادات میں ڈھونڈیں، سیرت مصطفیٰ میں ڈھونڈیں، بزرگوں کی تعلیمات میں ڈھونڈیں. اپنے آپ کو ڈھونڈیں تو دنیا اسلام میں ڈھونڈیں، اور کوشش کریں کہ وہ سرمایہ جو رکھ گیا ہے واپس آ جائے. مجھے بتائیے، آپ کے پاس کتابیں ہیں، میں کڑوی باتیں کرنے لگا ہوں. افسوس کے ساتھ ہمارے پاس قرآن کریم کی ایک معجم آئی ہے، معجم للالفاظ القرآن الکریم. قرآن میں کون سا لفظ کہاں کہاں آیا، کتنی بار آیا ہے، ایک کتاب میں اس کی فہرست بنا دی گئی، جس کو آپ انڈیکس بھی کہہ سکتے ہیں. اسی طرح معجم للالفاظ الحدیث بھی آ گئی. میں معافی چاہتا ہوں، عیسائیوں نے یہ دونوں کام کیے ہیں. سن رہے ہیں؟ آج اچانک عربی کی ساری کتابیں جو عرصے سے نایاب کی دوبارہ کیوں مارکیٹ میں آ گئی؟ یہ مخطوطے ہاتھ سے لکھی ہوئی کتابیں اب مارکیٹ میں اب جا کے چھپنے لگی ہیں. یہ عیسائیوں کے کتب خانوں سے نکالی گئی ہے. کڑوی بات ہے نا؟ کیسے، کیوں؟ بغداد پر جب ہلاکو خان حملہ آور ہوتا ہے، ایک روایت کے مطابق ہاتھ سے لکھی ہوئی 80,000 کتابیں موجود تھی. باقی اس کے علاوہ جو اور ہیں، اندلس، ہسپانیہ، اسپین جسے اب کہا جاتا ہے، وہاں سے 800,000 کتابیں مسلمانوں کی چوری ہوئی. کون لے گیا؟ جی کیوں لے گیا؟ آپ حفاظت نہیں کر سکے مسلمانوں کی. آج نوجوان ریڈر ڈائجسٹ پڑھتا ہے، مشنری میگزین، نیوز ویک پڑھتا ہے، ٹائم پڑھتا ہے، یہ انسانیت سکھائیں گے؟ ہمیں اخبار بہت شوق ہے پڑھنے کا, جھوٹی خبروں کا اخبار صبح صبح نہار ہوں تاکہ خبریں جا کے کلیجے پہ لگیں, بہت شوق ہے, پیسے بھی خرچ کرتے ہیں, نہیں آئے تو موڈ بگڑ جاتا ہے, دوسرا لے لیں تو ہمارے تیور بدلتے ہیں, یا پہلے مجھے پڑھنے دو. کیا یہ انسانیت سکھائے گا؟ پوچھ رہا ہوں. ہم تو پڑھتے ہیں اگر سیدہ چکی چلاتی تھی تو قرآن پڑھتی, وہ آٹھا حسنین کریمین بناتے, سر کٹ چکا ہے نیزے پہ قرآن پڑھ رہا. دہشت گردی یہ انسان کا کام نہیں ہے, انسان کا کام, انسان کا کام نہیں ہے. کیوں کہ انسان میں تو انس چھپا ہوا ہے, مانوس ہوتا ہے, چاہت کرتا ہے, اس کا کام ہی دہشت گردی نہیں. جہاں دہشت گردی نظر آئے سمجھ لو یہ انسانیت سے محروم ہو گئے ہیں. اور کون دہشت گردی کر رہا ہے؟ جس کے پاس ایمان ہے وہ دہشت گردی نہیں کر سکتا, کیونکہ ایمان میں امن ہے, اسلام میں سلامتی ہے. یہ لفظ بتا رہے ہیں کہ یہاں دہشت کا کوئی تصور نہیں. اب پاکیزگی کیسے حاصل کی جائے؟ سرمایہ تو لے گئے عیسائی, علامہ اقبال کے شعر پڑھو, وہاں جا کے وہ کہتے ہیں میں کتابیں دیکھتا ہوں تو میرا دل سیپارا ہو جاتا ہے. وہ میری ماں باپ کی محنتیں آج غیروں کے پاس ہیں, وہ کہتے ہیں میرا دل ٹکڑے ٹکڑے ہو رہا ہے. کیوں کہ آج ہمارے ایک ہاتھ میں گیند ہے, ایک ہاتھ میں بلا ہے. جمعہ کا دن بھی ہم میچ دیکھنے سے یا دکھانے سے نہیں رکتے ہیں. اس ہاتھ میں, دائیں ہاتھ میں کلام اللہ, بائیں ہاتھ میں سنت رسول اللہ صلی اللہ علیہ وسلم. کہاں گئی وہ انسانیت؟ اور بھی رخ ہے, اخلاق میں بھی شعبے ہیں اور باتوں میں بھی شعبے ہیں. ایک شوہر کو کیسا ہونا چاہیے, ایک باپ کو کیسا ہونا چاہیے, ہر فرد کو کیسا ہونا چاہیے, وہ بھی شعبے ہیں انسانیت کے. ذمہ داریاں وہ بھی ہیں, وہاں بھی مرحلے, وہ بھی تفصیل آپ سنتے ہیں. مگر میں اتنا جانتا ہوں جو مسلمان ہو جاتا ہے وہ اپنے آپ کو تخلقو باخلاق اللہ کا مجسمہ بنا لیتا ہے, وہ اللہ کے اخلاق کا ایسا پیکر بن جاتا ہے کہ پھر اس سے خوشبو آتی ہے تو اللہ کے پیار کی خوشبو آتی ہے, اس سے نبی کی محبت کی خوشبو آتی ہے, پھر وہ جہاں بیٹھتا ہے وہ جگہ آباد ہو جاتی ہے. نہیں نہیں, جو اللہ کا بندہ بن جاتا ہے, انسانیت کا پیکر بن جاتا ہے, جہاں وہ بیٹھتا ہے وہ جگہ سج جاتی ہے, جو اس کے ساتھ لگ جاتے ہیں وہ بھی سج جاتے ہیں. دکھائیے حضرت بلال حبشی رضی اللہ تعالی عنہ, آپ نے واقعات سنے. حضرت صہیب رومی رضی اللہ تعالی واقعات سنے, حضرت سلمان فارسی رضی اللہ تعالی واقعات آپ سنتے ہیں. یہی نہیں بلکہ آپ اس کے علاوہ اگر اور تفصیل میں جائیں تو حضرت یاسر, عمار ابن یاسر رضی اللہ تعالی, پورے خاندان کا احوال پڑھے. مکہ مکرمہ میں جو مسلمان ہوئے, پھر جنہوں نے ہجرت کی, مدینہ منورہ آئے, ذرا تفصیل دیکھیے. آپ عام انسانی طور پر بھی ان کے اخلاق کا جائزہ لیجئے, پھر ان سب کو سامنے رکھ کر فتح مکہ کا منظر دیکھیے کہ سامنے کون ہے. وہ لوگ جنہوں نے عرصہ حیات تنگ کر دیا, مگر میرے نبی پاک فرماتے ہیں وانتم الطلقاء, تم آزاد ہو. لفظ بھی
وعلیکم اليوم، آج تم سے کوئی معاوضہ نہیں. وہ عسیر بن عتاب جو کبھی سرکشی میں نمایاں تھا، آگے بڑھ کر نبی کے اخلاق کی بات کرتا ہے، حضور اسی کو گورنر مکہ بنا دیتے ہیں. وہ بھی ایک منظر ہے. اس کے بعد ذرا مسلمان مجاہدوں کی تاریخ پڑھیے. مسلمان جاتے ہیں میدان جنگ میں، عورتیں دوپٹے لہرا کے پوچھتی ہیں، مسلمان مجاہدوں دوبارہ کب آؤ گے؟ کیوں؟ وہ کسی بہو بیٹی کی طرف نگاہ اٹھاتے بھی نہیں ہیں. تیری نگاہ تو دور کی بات. تعلیم کیا ہے؟ وہ بھی اخلاق کا ایک پہلو. آئیے گفتگو کے آخر میں ایک اور واقعہ سنا دوں. ہم حنفی ہیں. امام اعظم سیدنا نعمان بن ثابت کوفی رضی اللہ تعالی عنہ سراج الامہ، ان کا واقعہ بڑا مشہور ہے. راہ چل رہے ہیں، میں نے دونوں طرح روایت پڑھی ہے. ایک روایت میں یہ کہ آپ کے منہ سے تھوک مبارک نکلی، دوسرا واقعہ یہ ہے کہ چلتے ہوئے آپ کی مبارک جوتی سے کیچڑ لگ کے اچھلا. دونوں طرح سامنے والے ایک شخص کی دیوار پر جا لگا، گزر گئے. ہمارے ساتھ ہوتا ہے ایسا یا نہیں؟ گاڑیاں اتنی تیز چلاتے ہیں، پوری دیواروں پر نقش نگار بناتے جاتے ہیں. پتا چلے کوئی چل گیا، کوئی گزرا ہے یہاں سے، کوئی یادگار تو رہنی چاہیے نا. آپ گزر گئے. مان کا مطلب اچانک احساس ہوا، پلٹے ایک نظر پھر دیوار کو دیکھا، دروازہ کھٹکھٹایا، ایک شخص نکلا. پہچانتا تھا کہ میرے سامنے کون کھڑا ہے. اپنے آپ کو اس طرح بناؤ کہ تمہیں اشتہار نام نہ لکھوانا پڑے، تمہارے بینر نہ بنانے پڑے، تمہارے علم اور تمہارے کردار سے تمہیں دنیا پہچانے. اس نے پہچان لیا میرے سامنے کون کھڑا ہے. فرمائیے، ادھر آؤ. دیوار دکھائی اسے، یہ مجھ سے حرکت ہو گئی ہے، میں نے سوچا کہ دیوار کھرچ دوں تو تیری مٹی جھڑتی، میں اس کا گناہگار پوچھتا ہوں. میں پانی جاتا دھونے کے لیے رنگ اتر سکتا، میں اس کا گناہگار ہو جاتا. مجھ سے یہ کوتاہی ہو گئی ہے، یہیں اس کا معاملہ کر لے کے کل قیامت میں تو مجھے نہ پکڑ سکے. اس نے دیکھا نہیں. اے ایمان والے، ذرا انسانیت کو پہچان، یہی معاملہ کر لے تاکہ کل میری پکڑ نہ ہو. وہ دیکھ رہا ہے، وہ سوچ رہا ہے، کہتا ہے ٹھہریے میں ابھی آتا ہوں. فرمایا جو تو مانگے میں دینے کو تیار ہوں. اس نے کہا ذرا ٹھہریے. گھر میں چلا گیا، باہر کھڑے انتظار میں، دیر لگ رہی ہے، دوبارہ دروازہ نہیں کھٹکھٹاتے، انتظار کرتے ہیں. اپنا معاملہ ہے نا، آپ تو دوسرے کی نیند حرام کر دیتے. جلدی ہے مجھے نکلو بات. کس طرح ہم اپنا رویہ رکھتے ہیں ذرا سوچیں. آپ انتظار کر رہے ہیں تحمل سے. وہ باہر آیا تو دیکھا کہ وہ غسل کر کے آیا، اس کے بدن میں نمی موجود، بالوں سے کپڑے ٹپک رہے تھے. اس نے کہا دیوار بعد میں صاف ہوگی، پہلے دل صاف. نوجوانوں، مجھے امریکہ، برطانیہ، فرانس،
جاپان یورپ پورے افریقہ ورلڈ سے کوئی دشمن نہیں, مسلم ہے ہم وطن ہے سارا, کوئی مجھے ان سے دشمنی نہیں, ان پانی کچھ بھی ہو کیا کام کا بدل کچھ اور ہے ہو سکتا ہے سوچا پڑتے کیوں نہیں شکریہ کرو دوستوں کا ان بزرگوں کا جنہوں نے قرآن کا اہتمام کیا کچھ روشنی پہنچانی چاہیے اس روشنی جو اس میں آ جائے گا وہ من میں آ جائے گا. میرے نبی پاک صلی اللہ علیہ وسلم تشریف لائے اس قرآن پر عمل کر کے دکھانے کے لیے. شاید یہ بات میں نے پہلے بھی بتائی, وہ میں سمیٹ چکا ہوں, پھر اس طرح باتیں بھی کر چکا ہوں, اضافہ کر رہا ہوں کہ ہم بازار سے مشین لیتے ہیں تو انسٹرکشن بک ملتی ہے ہاؤ ٹو یوز, کہ اس بک کیسے استعمال کرنا. یہ میرے سامنے ایک کیسٹ ریکارڈر, اس کے ساتھ بھی ملا ہوگا طریقہ استعمال, اس کے مطابق کریں گے تو فائدہ ہوگا. آپ اگر اور دیکھتے جائیں تو جتنی پیچیدہ مشین ہوتی ہے اس کی وہ طریقہ استعمال کی کتاب بھی موٹی ہوتی چلی جاتی ہے. صحیح کہہ رہا ہوں, بعض مشینیں ایسی ہوتی ہیں کہ جب تک ماہر آ کر استعمال کر کے نہ بتائے آپ استعمال نہیں کر سکتے. صحیح کہہ رہا ہوں, بلا تشبیہ سائنس یہ کہتی ہے کہ انسان کے اندر لاکھوں نہیں کروڑوں کارخانے ہیں, ٹین ملینز ملینز فیکٹریز انسان کے اندر, ایک ملین دس لاکھ کا, ٹین ملین کا مطلب ایک کروڑ, ایک کروڑ کو دس لاکھ سے ضرب دیں ملٹی پلائی کریں تو اتنے کارخانے انسان میں ہیں. یہ انسان اتنا بڑا جہان ہے تو اب اس کے لیے بھی تو کوئی ہدایت نامہ ہونا چاہیے. اللہ نے کلام پاک عطا فرمایا. اب میں نے آپ کو کہا کچھ ایسی مشینیں ہوتی ہیں جب تک استعمال کر کے نہ بتائی جائے سمجھ نہیں آتی, تو اللہ نے صرف ہدایت نامہ نہیں دیا نبی بھی دیا جس نے اس قرآن پر عمل کر کے دکھایا. اب قرآن ہمارے پاس دو طرح ہے, ایک لفظوں کی شکل میں ایک عمل کی شکل میں. لفظوں کو دیکھنا ہو تیس پارے دیکھ لو, عمل دیکھنا ہو سیرت مصطفیٰ دیکھ لو, اور ان دونوں کو دیکھ کر خود کو انسانیت کا بہتر بنا لو. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. اللہ تقریر ختم ہو گئی, کیونکہ اس کے لیے جو ٹائم تھا میں نے کوشش کی پابندی. ایک پیغام مجھے یہ بتائیے, کیا آپ موت سے بچ سکتے ہیں؟ جو بچ سکتا ہو ہاتھ اٹھا دے. ہے کوئی مرنا ہے نا, قبر میں ماں ساتھ جائے گی, پیسہ آپ کے شوق کیا جائے گا ساتھ؟ دنیا سے ولاتن سا نصیب کمینت دنیا, دنیا سے صرف کفن جائے گا اور دنیا کی کوئی چیز آپ کے ساتھ. قبر میں رسول اللہ صلی اللہ علیہ وسلم تشریف لائیں گے, ایسے چہرے بنا لو ایسے چہرے بنا لو, ایسے کردار سے خود کو سجا لو کہ حضور فرما دیں یہ میرا. یہ پیغام, یہ عبد الرشید صاحب کراچی سے آئے ہیں, سات کتابیں لائے ہیں, میری بھی میرے والد صاحب کی, اور کچھ سیڈیاں لائے ہیں میری وہاں کی تقریریں.